عزیز بھائیو، 98 سے لے کر 105 تک آیات ہیں سورہ انعام کی، اس میں 100 آیات کے اوپر تو 12واں رکوع ختم ہو جاتا ہے اور پھر 13واں رکوع شروع ہو جاتا ہے، جو کافی حد تک مماثل ہے مضامین کے اعتبار سے پچھلے رکوع کے حساب سے. تو انشاءاللہ ہم جب آگے جائیں گے تو اس کا تھوڑا سا اس کا تذکرہ کریں گے. آپ کو یاد ہوگا کہ 12واں رکوع جب ہم نے پچھلا جب 95 آیات سے شروع ہو گیا تھا، اس میں اللہ تعالیٰ کی قدرتوں کا بیان ہے، اور اللہ تعالیٰ کی قدرتوں کا بیان جو ہے اس حوالے سے آفاق سے دلائل دیے گئے ہیں اور اس کے اوپر توحید کو ثابت کیا گیا ہے کہ دیکھو ذرا آفاق کے اندر ان چیزوں پہ غور کرو اور پھر اللہ تعالیٰ کی قدرت، اللہ تعالیٰ کی ربوبیت اور اللہ تعالیٰ کی صنائیاں دیکھ کے جو ہے پہچانو کہ ان کو کس نے ان کو پیدا کیا ہے. اور پھر مثالیں دی گئی ہیں نباتات سے اور بیج سے اور آسمان سے اور چاند اور سورج ستاروں سے. اس کا ایک حصہ ہم نے پڑھ دیا تھا جو آفاق سے ہیں، اور پھر جو زمین سے جو مثالیں دی گئی ہیں وہ اس آج کے سبق میں شامل ہیں. اور پھر یہ سوال جو ہے اس طرح سے کہ انڈائریکٹلی یہ پوچھا گیا ہے بالواسطہ طور پر کہ اتنی بڑی کائنات اور اس کے اندر جو نظام اور اس کے اندر جو چیزیں جو پیداوار ہے اس کی اور اس کے اندر باقی جو جمادات اور نباتات ہیں، ساری کی ساری چیزوں کا جب اللہ تعالیٰ خود پیدا کرنے والا ہے اور کوئی اس کے ساتھ میں شریک نہیں ہے، تو پھر کس طریقے سے اس کی عبودیت کے اندر، اس کی الوہیت کے اندر، اس کو الہ ماننے میں، اس کو معبود ماننے کے اندر کس طریقے سے کوئی دوسرا شریک ہو سکتا ہے؟ تو یہ جو ہے بات بتائی گئی ہے. اور پھر اس کے ساتھ جو اگلے رکوع ہے اس میں بھی توحید کے دلائل جو ہے وہ جاری ہیں. اللہ تعالیٰ نے ارشاد فرمایا وَهُوَ الَّذِي، اور یہ جب بھی یہ آتا ہے وَهُوَ الَّذِي تو یہ اللہ تعالیٰ کے بارے میں آتا ہے، یہ وہی ذات ہے، وہی تو ہے جس نے انشاکم. یہ جو انشا، دو لفظ انشا اور کم، تو عام جو ترجمہ کیا جاتا ہے اس کا وہ یہی ہے کہ پیدا کیا تم کو. اب دیکھیں گے ہمارے علم میں ہے، ہم نے جو پڑھا خلقہ کے بھی لفظ جو ہے ترجمہ آتا ہے پیدا کرنے کے لیے، اور دیگر بھی جو ہے وہ لفظ بہت سارے آتے ہیں پیدا کرنے. تو ان میں پھر کیا فرق کیا ہے؟ تو انشاء جو ہے، انشاء جو پیدا، انشاء ینشی انشاء ان، تو یہ منشی صحاب جو پیدا کرنے والا، اٹھانے والا بادلوں کا، جیسے لفظ دعا میں نبی کریم صلی اللہ علیہ وسلم کی آتا ہے، قرآن مجید میں بھی یہ لفظ آیا ہے ینشی صحاب، وہی ہے جو بادلوں کو اٹھاتا ہے. تو اصل میں پیدا کرنا اس کے جو معنی میں ہوتے ہیں وہ ہوتا ہے کسی چیز کو پیدا کر کے اس کو نشو نما دے کر بڑا کرنا، تو یہ اس کے معنی کے اندر آتا ہے. تو پھر اسی لیے بہت سارے اردو کے الفاظ نکلے ہوئے ہیں اسی سے، انشا سے. تو انشا پردازی آپ کو پتا ہے، الفاظ کا نکلنا، الفاظ کا جو ہے تراشنا، خراشنا، بڑا کرنا، الفاظ کو خوبصورت کرنا. انشا پردازی جو ہے اردو کا طرز تحریر ہے، اچھا خوبصورت. تو پھر جو منشی اسے وہ لکھنے والا، نشاط اسے ہم نشاط ثانیہ کہتے ہیں، دوبارہ سیکنڈ جو کمنگ ہے کسی چیز کی، دوسری کسی قوم کا دوبارہ اٹھنا نشاط ثانیہ کہلاتا ہے. نشو نما، منشا، یہ سارے جو الفاظ ہیں اسی سے نکلے ہوئے، اردو سے نکلے، اردو میں نکلے آئے ہیں انشا سے. تو تمہیں پیدا کیا، اور صرف پیدا کیا نہیں ہے، جب انشاء کے لفظ آئے گا تو پھر اس میں یہ چیز ہے کہ پیدا بھی کیا، پھر تمہیں بڑا بھی کیا، نشوونما بھی دی، تمہاری ضرورتوں کو خیال رکھا، یہ ساری چیز اس میں. من نفس واحدہ، ایک جان سے پیدا کیا. نفس واحدہ جو ہے اکیلی جان، ایک اکیلی جان سے جو ہے وہ پیدا کیا. اب نفس جو ہے یہاں پہ لفظ جو ہے جان ہم نے کیا ہے، لیکن ظاہر ہے کوئی اس سے مراد چھوٹی بڑی کوئی بھی چیز جو ہے ہو سکتی ہے. مستقر، جو ہے وہی لفظ ہے جو اردو میں مستقر استعمال ہوتا ہے ٹھکانے کے لیے. تو تمہارے لیے ہے ایک ٹھکانہ، ٹھکانہ مطلب ہوتا ہے ٹھہرنے کی جگہ. تو تمہارے لیے ہے، یعنی اللہ تعالیٰ نے انسان کو پیدا کیا ہے ایک جان سے، پھر جو ہے وہ اچھا یہ ایک جان سے پیدا کرنا بھی اس میں شامل ہے کہ، یا اس کو اگر ہم مان لیں کہ اللہ تعالیٰ نے جو ہے وہ آدم علیہ السلام سے انسان کو پیدا کیا ہے جو ہے، یا پھر اللہ تعالیٰ نے اگر جو ہے یہ اس ایولیوشن کے تھرو انسان کو پیدا کیا ہے، तो भी वो भी एक जान से एक सेल से जो है वो भी दोनों मानी इसके अंदर जो है इस पे इतलाक हो सकता है। तो तुम्हारे लिए एक ठहरने की जगह है। और ये जो लफ्ज है मुस्तकर उर्दू में मारूफ है, इसके जवाब इस्तेआल है इस्तकर्रा जिस तकरो इस्तकरारन, और ये लफ्ज इस्तकरार भी उर्दू में इस्तेमाल होता है, अपनी जगह पे ठहरना कायम रहना साबित कदम रहना, ये इस्तकरार है। तो किसी जगह पे हम कायम रहते हैं दुनिया के अंदर तो मुस्तकर वो कहलाता है, ठहरने की जगह, ये जिसे करारगाह भी कह सकते हैं। मुस्तौदा, और तुम्हारे लिए एक ठहरने की जगह है और एक आर्जी जाय बना है, तुम्हारे आर्जी रखी जाने की जगह है। मुस्तौदा, आर्जी तौर पर किसी जगह पे कोई चीज रखी जाए, उस आर्जी वो जगह जो जहां पे कोई चीज रखी जाए मुस्तौदा कहलाती है। अच्छा, ये इसके जो लफ्ज ये निकला कहाँ से, ये भी उर्दू में इसी तरह, ये सारे अल्फाज अभी तक उर्दू में इस्तेमाल होते हैं। वदा, तो आपको पता है कि वदा जो है किसी को वदा करना, छोड़ना, और उससे फिर वदा है छोड़ जाना, मा वदा का रब्बो का मा खला, और अल्लाह ताला ने आपको हरगिज नहीं छोड़ा। उससे बाब इस्तफाल जब बनता है तो इस्तौदा अमानत के तौर पर रखना किसी चीज को, और ये फिर इस्तेमाल होता है। और वदियत करना, इसे फिर जो है अमानतन वदियत करना किसी जगह, तो कोई जगह जो अमानतन रखने की जगह हो वो मुस्तौदा कहलाती है। तो इससे आजकल जो जदीद अल्फाज है वो जो स्टोर के मानों में इस्तेमाल होता है मुस्तौदा जो है स्टोर, इसलिए कि चीजें जो है वहां पे आर्जी तौर पे रखी जाती हैं, स्टोर की जाती हैं, तो इसलिए वजह से इसका इतलाक यहाँ पे शिक्म मादर पे भी होता है, क्योंकि वहां पे जो बच्चा है जनीन है वो आर्जी तौर पे वहां पे होता है। फिर कब्र पे भी इसका इतलाक किया गया है, जाहिर है कि कब्र भी जाहिर है वहां पे मुर्दे जो है एक आर्जी तौर पर जाए अमानत के तौर पर वहां पे रखे जाते हैं, और फिर एक दिन उनको वहां से जो है वो निकल के जमीन ने वो अमानत अल्लाह ताला को वापस करनी है, और वो वहां से निकल कर अल्लाह ताला के हुजूर जो है वो खड़े होंगे पहुंचेंगे। तो इस वजह से मुस्तौदा का इतलाक जो है शिक्म मादर पर भी और कब्र पर भी और आजकल की मॉडर्न अरबी के अंदर स्टोर वगैरह के ऊपर भी होता है। कद फसलना आयात, कद और यकीनी तौर पर बेशक फसलना, जो फसल होता है कोई दो चीजों के दरमियान में फासला होता है फसल, और फसला जो है वो खोल कर बिल्कुल वाजे तौर पर क्लियर तौर पर अलग अलग जो है वो करके चीज को बता देना। ना, हमने अलग अलग खोल कर बयान कर दिया है अलायात आयात को, निशानियों को, अल्लाह ताला की निशानी, ये सारी निशानियों का जिक्र है पहले भी। और अब लिकौमी यफ़क़हून, लामज़े ली है ताकि कौम लोगों का गिरोह, यफ़क़हून जो लोग सूझबूझ रखते हैं उन लोगों के लिए जो है वो ये जो है एक्चुअली, अब ये जो लफ्ज है इंशा और खलका और जरा और बहुत सारे दूसरे लफ्ज हैं उनको जो है हमने एक दफा एक जगह इकट्ठा कर दिया है अब तक, ये जो है आपके जहन में रहे कि पैदा करने के लिए कुरान मजीद में ये छह अल्फाज जो है वो आए हैं। खलका, किसी चीज से एक चीज से दूसरी चीज को बनाना, इसका मतलब है कि उसका मादा पहले से मौजूद है और फिर उस मादे से किसी चीज को जो है वो बनाना, तो जो है वो खलका है, जिसे अल्लाह ताला ने इरशाद फरमाया खलक खलककुम मिन नफ्सिन वाहिदा व खलका मिनहा ज़ौजहा, अल्लाह ताला ने इन इंसान को बनाया जो जिसका मादा पहले से मौजूद था मट्टी से या जो भी नमी आती उसके अज्जा थे, और फिर उसके बाद फिर उससे उसकी जो है ज़ौज को पैदा किया। तो ये जो खलका, और इसकी नस्बत गैर अल्लाह की तरफ भी हो सकती है कि चीजें जो कोई भी मादा मौजूद है पहले से उसको फिर बनाना चीज को, तो वो भी खल्क हो सकता है। लेकिन कभी कभार जो है खल्क जो है वो अब्दा के मानों में आता है, तो वह सिर्फ अल्लाह ताला की तरफ उसके रुजू है। अच्छा, फिर बड़ा है किसी चीज से अदम वजूद में लाना किसी चीज को, कोई चीज थी नहीं और अल्लाह ताला उसको जो है वो अदम से वजूद में लेके आया है, तो वो बड़ा है। इसी से अल्लाह ताला का नाम अलबारी है, हुवल्लाहुल खालिकुल बारीउल मुसव्विर, तो वो ऐसा है जो, अच्छा ये क्यों है, इसलिए है कि ये अल्लाह ताला ने जब मुख्तलिफ ये अल्फाज इस्तेमाल फरमाए कुरान मजीद के अंदर, तो अल्लाह ताला की मुख्तलिफ कुदरत को, अल्लाह ताला की मुख्तलिफ सिफात को वहां पे नुमाया करना मौजूद है कि अल्लाह वो है जो अदम से वजूद में अल्लाह आता है। और बदा, जो है वो किसी चीज को शुरू करना, किसी नमूने और तकलीफ के बगैर पहली बार, मतलब कोई नमूना भी नहीं है, डिजाइन भी नहीं है, इससे पहले भी नहीं बनी हुई चीज, और कोई बड़ी अनोखी अजीबो गरीब चीज जो है, जो पहले नॉवेल जिसे कहते हैं, जो है पहले उसको बना लेना, तो वो जो है बनाना जो है वो बदा है। जैसे अल्लाह ताला के बारे में बदी उस समावात वाला, और ये चूंकि अल्फाज रोजाना की इस्तेमाल हर जगह पे होते हैं, बहुत फ्रीक्वेंटली यूज वर्ड्स है, इसलिए इनके अल्फाज के जानना भी जरूरी है कि ताकि जो है जब ये अल्फाज आए तो जहन में रहे कि अल्लाह ताला ने जब आसमानों और जमीन को बनाया उससे पहले कोई तकलीफ नहीं थी, क्योंकि पहले नमूना नहीं था, डिजाइन नहीं था, और अल्लाह ताला ने बिल्कुल एक नॉवल चीज जो है बनाई। फतरा, किसी चीज को बनाना लेकिन तराश खराश कर उसको खूबसूरत तख्लीक करना जो है वो जो है जैसे अल्लाह ताला ने इरशाद फरमाया फितरत अल्लाह अल्लती फतरन नास अलैहा, यानी वही तराश अल्लाह की जिस पर उसने तराशा लोगों को। अब ये उसका तर्जमा है जो है मौलाना शबीर उस्मानी साहब ने किया है, वही तराश अल्लाह की जिस पर उसने तराशा अल्लाह लोगों को। तो ये तराश यानी इंसानों को उसने बहुत बेहतरीन खूबसूरत अंदाज में पैदा किया है, और नोक पलक दुरुस्त की है, और उसके अंदर जो चीज जो है वो रखी जानी चाहिए थी अल्लाह ताला ने उसके रख दी है। अनशा, किसी चीज को पैदा करना, फिर उसे नशमा देकर बड़ा करना, और ये जो अलग अलग भी इस्तेमाल होते हैं, दोनों मानों में भी इस्तेमाल होता है, वल्लज़ी अनशाकुम मिन नफ्सिन वाहिदा जैसे भी हमने पढ़ा है, और एक जरा पैदा करना और फैला देना, जैसे अल्लाह ताला ने इंसान को पैदा फरमाया है और फिर जमीन में उनको फैला दिया है, या किसी भी चीज के लिए, ये दोनों मानों में पैदा करने मानों में भी इस्तेमाल होता है, और फैलाने के मानों में अलग अलग भी इस्तेमाल मानों में इस्तेमाल होता है, इकट्ठा भी इस्तेमाल होता है। जैसे अल्लाह ने फरमाया हुवल्लज़ी ज़रअकुम फिल अर्ध व इलैहि तुशरून, अल्लाह ने तुम्हें पैदा फरमाया है, फैला दिया है जमीन में, और तुम उसी की तरफ वो इकट्ठे किए जाओगे। तो ये इन पे जरा गौर करें, इनको अच्छी तरीके से अल्फाज को जान लें, इसका तर्जुमा पढ़ दे सकते।
और वही है जिसने एक मुतनफ्फस से तुमको पैदा किया, और फिर हर एक के लिए एक जाय करार है, और एक इसके सौंपे जाने की जगह ये निशानियां हमने वाजह कर दी हैं इन लोगों के लिए जो समझ बूझ रखते हैं।
अब ये तौहीद की दलील बताई गई है कि खुद इंसान की खलकत के अंदर जो है वो है। इससे पहले जो पिछला जो इस कुरान जो इस रुकू की पिछली सबका आयात थी उनके अंदर जो खारजी दुनिया थी और आफाक से दलायल दिए गए थे तौहीद पर, अब जो है दलायल तो तौहीद पर ही है, लेकिन अब इंसान के अपने वजूद से जो है वो दिए गए हैं कि इंसान जो है वजूद, अगर इंसान कोई ऐसा आदमी है जो बाहर की दुनिया खारजी दुनिया और कायनात के हकायक पर गौर नहीं कर सकता, तो फिर जरा वो अपने आप के ऊपर जो है वो निगाह डाल ले, और अपने ऊपर अल्लाह ताला की नेमतों को जो है वो पहचानना कोई ज्यादा मुश्किल नहीं है, इस पे जरा तवज्जो कर ले। अल्लाह ताला ने इंसान को सिर्फ तख्लीक नहीं किया, बल्कि तख्लीक के बाद उसकी जिंदगी के हर मरहले में उसकी नमूद, उसकी जो है परवरिश, उसकी बढ़ोतरी, उसकी तरबियत, उसके तमाम जरूरियात और जिंदगी के तमाम इम्कानात जो है अल्लाह ताला ने उसके लिए मुयस्सर फरमा दिए जिंदगी के अंदर। तो ये बात जो है हम बहुत अच्छी तरीके से आज कल देख सकते हैं, हर मरहले पे इंसान की हदायत के अल्लाह ताला ने सामान फरमाया कि उसको देखकर इंसान की अकल दंग रह जाती है। देखें कि इंसान का जो बच्चा होता है, जब पैदा होता है, तो तमाम जो हैवानात की दुनिया है, जो बायोलॉजिकल वर्ल्ड है, उसके अंदर सबसे बेबस बच्चा जो है वो इंसान का होता है। कई सालों तक उसको जो है बड़ी जबरदस्त सख्त केयर की जरूरत होती है, और उस हिफाजत और नशोनुमा को बंदोबस्त भी कर दिया है, माँ के अंदर जो है वो ममता रख दी है, जो दूसरे रिश्तेदार अजीज हैं उनके दिलों के अंदर मोहब्बत रख दी है, इंसान के अंदर मासूमियत रख दी है, ताकि लोग जो है उसकी तरफ अट्रैक्ट हो सकें और उसकी हिफाजत कर सकें, उसकी देखभाल कर सकें। फिर इंसान को उसके बाद जो है इल्मी खजाने वदियत फरमाए, इल्म दिया इंसान को, फिर इंसान को मुशाहदाती और समाती कुव्वतें अता फरमाई, कल्बी बसीरत अता फरमाई, जो इंसान देखता है, सुनता है, गौर करता है, फिर अल्लाह उस पे जो है उसे नताइज अखज करता है और सही नतीजे पे पहुंचता है। इंसान को जो है वो वदियत कर दी है, इंसान के अंदर जो हक और बातिल की पहचान वदियत कर दी है। रूए जमीन उसके अंदर फैला हुआ सारा गजाई बंदोबस्त देखे कि कैसे कर दिया अल्लाह ताला ने, पानी की फरामी देख ले, उसकी नस्ल की बका के लिए इंसानी की जिन से उसका जोड़ा पैदा फरमाया, तो ये सारी चीजें जो है अल्लाह ताला ने जो है इस दुनिया के लिए जो है वो पैदा फरमाई है। फिर जो है वो इंसान अल्लाह ताला ने इंसान को पैदा करने से पहले पैदा फरमा रहा था अल्लाह ताला, तो उससे पहले उसकी जरूरत का सारा सामान اس کی جائے قرار کے اندر جو ہے، اس کی مستقر جو ہے، اس کی جائے قرار کے اندر جو ہے ہر چیز رکھ دی ہے. اور انسان کے بسنے کے جتنے، اس کی زندگی کی سروائیول کے اور اس کے بسنے کے جتنے تمام امکانات جو ہے اور وسائل جو ضرورت ہو سکتی تھی وہ انسان کو لیے رکھ دیے، اور ان وسائل کو جو ہے انسان کے لیے مسخر بھی کر دیا کہ انسان وہ وسائل جو ہے ایسے نہیں کہ باہر پڑے ہیں اور یہ استعمال کرے، بہت سارے ایسے ہیں جو باہر پڑے ہیں اور انسان جو ہے استعمال کرے، اور کچھ ایسے ہیں کہ وہ ان کو جو ہے وہ زمین کے اندر رکھ دیا، کچھ کو دریاؤں کے اندر رکھ دیا، کچھ کو صحراؤں کے اندر رکھ دیا، کچھ کو جو ہے مختلف چیزوں کے اندر رکھ دیا. تو وہ ساری چیزیں جو ہے وہ انسان کے ان کو جب چھپا کے رکھ دیا تو پھر ان کے استعمال کے لیے اللہ تعالیٰ نے انسان کو عقل بھی عطا فرمائی اور علم بھی دیا، اس کے اندر تجسس کا مادہ رکھ دیا کہ وہ ڈھونڈے. اور کس طریقے سے انسان نے دیکھا کہ جو ہے وہ لوہے کو دریافت کیا ہوگا، اور کس طریقے سے اللہ تعالیٰ نے اس کے اندر وہ جستجو رکھی ہے، اور پھر وہ حوصلہ رکھا ہے انسان بار بار کی یہ جو جستجو ہے اور ڈھونڈنے کی اس کی جو خواہش ہے اسے وہ گھبراتا نہیں ہے، اور وہ مسلسل جو ہے وہ ایکسپیریمنٹ کرتا رہتا ہے، اور بالآخر اللہ تعالیٰ نے اس کے لیے جو مقرر فرمایا چیز جو رکھی ہوئی ہے اس تک جو ہے وہ پہنچ جاتا ہے. تو یہ ساری چیز اللہ تعالیٰ نے بندوبست فرمایا. اور میں اس لیے اس کا جو ہے اس چھوٹی سی آیت ہے 98، لیکن اس کے اندر جو ہے اللہ تعالیٰ کی جو آپ کہہ لیں کہ اس کی اللہ تعالیٰ کی ادراک، اس کی ذات اور اس کی صفات کے ادراک کا بے شمار سامان موجود ہے. اسی وجہ سے میں چاہتا ہوں کہ آپ، اور یہ عظیم صورت ہے جو توحید کے موضوع پہ ہے، اور توحید کے لیے بے شمار دلائل اور اس کے اندر جو ہے وہ اللہ تعالیٰ نے اس میں مختلف آرگیومنٹس جو ہے وہ رکھ دیے ہیں، ثبوت رکھ دیے ہیں اور براہین رکھ دیے ہیں، اور ان کے تھوڑا غور کرنے کی ضرورت ہے کہ دیکھیں یہ جو مستقر ہے، یہ جو زمین ہے، اگرچہ مستقر کے اور معنی بھی جو ہے وہ لوگوں نے کیے ہیں، لیکن جو سب سے زیادہ شاید جو اطلاق اس کا بہترین طریقے سے ہو سکتا ہے وہ انسانی یہی زندگی ہے، انسان یہ جو دنیا ہے. تو انسانی ضروریات وہ دیکھیں جن کے بغیر زندگی ممکن نہیں ہے. اب یہ مستقر رہے، اللہ تعالیٰ نے رہنے کی جگہ بنایا ہے دنیا کو، اور اللہ تعالیٰ فرما رہا ہے کہ اس رہنے کی دنیا کے اندر میں نے انسان کی ضروریات کی چیزیں رکھ دی. اب دیکھیں کہ ہمارے اب علم میں ہے کہ بہت سارے دوسرے سیارے بھی ہیں، لیکن وہاں پہ اس طرح کی زندگی جو ہے وہ نہیں ہے، یا زندگی کے ابھی تک کوئی اثر دریافت نہیں ہوا ہے. اور دیکھیں کہ وہاں پہ یہ ساری بنیادی ضروریات وہاں پہ جو ہے وہ نہیں ہے، اس لیے وہاں پہ جو ہے وہ زندگی بھی نہیں ہے. یا اللہ، آپ ان کو ذرا دیکھیں کہ اس زندگی کے لیے سب سے زیادہ جو ہے ہوا کی ضرورت ہے، آکسیجن کی، اس کی نہ ختم ہونے والی مقدار رکھ دی ہے. پانی دیکھیں جو ہے اس کے بغیر زندگی ممکن نہیں ہے. سورج کی روشنی دیکھیں، اس کے بغیر زندگی ممکن نہیں ہے. پھر سورج کی روشنی بھی ایسی ہو کہ جو نہ انسان کو جلا دے اور چیزوں کو، اور نہ انسان اتنی جو کم ہو کہ وہ بالکل جو ہے یخ ٹھنڈی ہو کر چیزیں جو ہے وہ زندگی سروائیو نہ کر سکیں. تو بڑی معتدل تمازت رکھی ہے. پھر سر کے اوپر ایک ہوائی کرا جو ہے وہ رکھا ہے، جو حیات کش جو ہے تابکار شعاؤں اور شہابیوں کے لیے ایک آڑ بھی ہے، وہ ایک پروٹیکشن بھی رکھی ہے تاکہ جو ہے یہ یو وی لائٹس اور دوسری جو ہے جو تابکار شعائیں، ان سے انسان بچا رہے. زمین کے اندر رویدگی رکھ دی ہے، نباتات اور جمادات اور زندگی کو جو نمو دینے والی قوت ہے وہ رکھ دی ہے، جس سے پھر خوراک پیدا ہوتی ہے، بارشوں کو بندوبست فرمائے، درجاؤں کی بدولت پھر آپاشی ہوتی ہے. دیکھیں کہ کہاں ہزاروں کلومیٹر دور کسی درجہ کہیں سے نکلتا ہے، اور پھر ہزاروں لاکھوں کلومیٹر دور کی سرزمینوں کو سیراب کرتا ہوا جو ہے وہ کہیں سمندروں میں چلا جاتا ہے. پہاڑ رکھ دیے، ان پہ برف جمنے والی برف جو سارا سال عظیم شان اور انگن درجاؤں کے پانی کا منبع اور سچشمہ ہے. سمندر رکھ دیے جو نہ ختم ہونے والی انسانی خوراک کے گودام ہیں، اور پھر انسانی جو ذرائع نقل و حمل کے بالکل مفت کے ذرائع ہیں، کوئی پیمنٹ نہیں کرنی پڑتی انسان کو کہ سمندروں کے اندر جو ہے نا جو انسان جو ہے کشتیوں درجہ سمندر اور شپس جو ہے وہ چلائے. اور زمین کے اندر انسانی زندگی کے لیے موجود بے حد و حساب معدنیات، ان کی بدولت انسانی علم اور ٹیکنالوجی کا جو ارتقا ہو رہا ہے وہ رکھ دیا سب کچھ. اب دیکھیں یہ کس طریقے سے، یہ ایک ایسی لمبی لسٹ ہے کہ انسان اس کے اوپر بات کرتا چلا جائے اور بات کرتا چلا جائے اور مہینوں جو ہے وہ ختم ہو جائیں، لیکن اللہ تعالیٰ کی یہ نعمتیں جو ہے وہ ختم نہ ہوں. پھر مستودع امانتاً رکھنے کی جگہ، اس کے بارے میں بھی جو ہے وہ کسی نے اس دنیا کو مستودع کہا ہے اور کسی نے قبر کو کہا ہے, کسی نے ماں کے پیٹ کو کہا ہے, لیکن اس کے سب سے بہتر استعمال جو ہے یہ اطلاق جو ہے وہ قبر پہ ہوتا ہے کہ جہاں کوئی چیز امانتاً جو ہے رکھی جاتی ہے. دیکھیں کہ ہماری باڈی جو ڈیڈ باڈی ہے, انسان اپنے مستقر جو ہے اس پہ جب وہ اس کی جو ٹائم پیریڈ اس کا ختم ہو جاتا ہے جائے قرار کے اوپر, تو پھر اس کو دفن کر دیا جاتا ہے زمین کے اندر امانت جو ہے امانتاً, اور اللہ تعالیٰ اس زمین کو اس کا جو ہے وہ مدفن بنا دیتا ہے, اور جو ہے وہ مدشن یہ مدفن اور یہ انسان کی جو آغوش ہے یہ بھی ٹیمپوریری ہے, یہ بھی عارضی ہے. جب قیامت برپا ہوگی تو اللہ تعالیٰ حکم دے گا کہ سب کچھ اپنا باہر نکال کر, تو وہ یہ امانت جو ہے زمین واپس کر دے گی اور ایک ایک دفن ہونے والے کو اپنے اندر سے نکال دے گی, اور سارے لوگ پھر میدان حشر کی طرف جو ہے وہ چل پڑیں گے. تو دیکھیں کہ اس کے جو ہے بہت سارے اس کے ٹیگز ہیں, اس کے جو ہے آپ کے عنوانات ہیں اس آیت کے, کہ اللہ تعالیٰ نے انسانی کی ابتدا جو نسلانی کی ایک ایک متنفس سے کی ہے, چاہے وہ حضرت آدم علیہ السلام ہوں یا پھر اگر جو ہے ارتقاء کے حوالے سے دیکھیں جو یک خلوی جو سیل ہے یونی سیلولر آرگنیزم سے اس کی ابتدا ہوئی ہے, اور پھر بنی آدم کو پیدا کرنے والا جو ہے وہ اللہ تعالیٰ کی ذات ہے. انسان مختلف نسلوں اور قبیلوں میں کسی قسم کو کوئی بنیادی طور پہ جو ہے کوئی فرق واقعہ نہیں ہے. خلقت انسان کی کیفیت کے سلسلے میں اللہ تعالیٰ کے بیان سے وہی لوگ سبق جو ہے سیکھتے ہیں, وہی لوگ بہرمند ہوتے ہیں جو عقل والے ہیں. یہ اللہ تعالیٰ نے قد فصل الایات لقومی یفقهون فرما دیا. جانوروں کے درجے پہ البتہ زندگی گزارنے والے ہیں, وہ اپنی خواہشات پوری کرنے کے لیے لگے رہتے ہیں ساری زندگی, اور ان کو پھر ان نشانیوں سے کوئی غرض نہیں ہے, وہ کچھ نہیں سیکھتے. اور یہاں پہ پھر اہل تفکر جو ہیں جو غور و فکر کرتے ہیں ان کی فضیلت بھی ہے, اور خلقت انسان کی کیفیت میں غور کرنا توحید کا تک پہنچنے کا ایک اہم ذریعہ اس کا بھی جو ہے بتایا گیا ہے. اور نفس واحد سے پیدا ہونے والے انسان کے لیے ایک مستقر ہے, جائے استقرار ہے اور ایک جائے امانت ہے, یہ بات جو ہے وہ بتائی گئی ہے یہاں پہ. آگے فرمایا وہ الذی, وہی ذات تو ہے, انزلہ جس نے اتارا, من السماء ماء, من السماء سما سے پانی, ماء پانی. اچھا یہ جو سما کا لفظ ہے یہ جو ہے آسمان, لیکن آسمان بڑی سبجیکٹو چیز ہے, تو عربی لغا کے اندر ہر وہ چیز جو انسان کے سر کے اوپر کنوپی کی صورت کے اندر ہو تو وہ جو چیز ہے وہ السماء ہے. تو اس کا اطلاق بہت تھوڑا سا اوپر بھی انسان سے ہوتا ہے, جو چیز بادل جو انسان کے بالکل تھوڑے سے اوپر ہوں بال سایہ کر رہے ہوں, اور پھر خلا کی نامعلوم وسعتوں پر بھی اس کا, اور سدرت المنتہا تک بھی کو بھی جو ہے آسمان کو اللہ تعالیٰ نے اس کو آسمان قرار دیا ہے. یعنی جو وہاں پہ فرمایا ہے کہ اللہ تعالیٰ اپنے بندے کو سیر کروائی تو وہاں وہ بھی آسمان ہے, یعنی جو خلا کی نامعلوم وسعتیں سب پہ اس کا اطلاق ہوتا ہے. فاخرجنا, پس اس نے نکالا, بھی اس سے یعنی اس سے پانی سے نکالا, نبات کل شے. اچھا یہ جو لفظ نبات ہے, نبات اگنا کے معنی میں آتا ہے, نبات ہر وہ چیز جو اگنے والی ہو, تو یہی وہ لفظ ہے جس میں اردو میں ہم جس کے لیے لفظ نباتات استعمال کرتے ہیں. تو نباتا نبات جو ہے نباتات ہی ہے, تو اس سے پھر نکالی ہر اگنے والی چیز, پانی سے ظاہر زمین پہ پانی برسایا اور پھر اس سے جو ہے وہ نباتات نکالی. اخرجنا منہ, اور پس اخرجنا ہم نے نکالا, منہ اس سے خضرن, خضرن خضر جو ہے یہ آپ کو پتا ہے گرین کو کہتے ہیں, سبزے کو, اور ہر وہ چیز جو گرین ہے نکلتی ہے زمین سے, سرسبز کھیتی کھیتیاں جو بھی چیز ہے وہ نکالی اللہ تعالیٰ نے اسے, وہ انسانوں کے لیے جانوروں کے لیے وہ بہت جو فضا کے طور پہ کام کرتی ہے. نخرجو, نون پیش نو جو ہے وہ ہم کے معنوں میں, ہم نے نخرجو ہم نکالتے ہیں, وہ پہلے تھا اخرج تھا, یہ جو ہے خرجا ہے, تو اسے کہ جو ہے یہ نکالنا ہے, اور جو اخرجا ہے وہ نکالنا, اور جو خرجا ہوتا ہے وہ نکلنا, تو ہم نکالتے ہیں اسے حبن. ابھی ہم نے اس کو پڑھا تھا پیچھے جو ہے کچھ آیات میں, حب کے معنی ہوتے ہیں دانہ, قلعہ کا دانہ, متراکبن. اچھا اب دیکھیں, اب تک کوئی ایسا لفظ استعمال نہیں ہوا ہے جو اردو میں استعمال نہ ہوتا ہو, اب تک سارے دیکھتے چلے جائیے سارے. اچھا یہ لفظ متراکبن جو ہے تھوڑا سا مشکل لگے گا آپ کو کہ یہ اردو میں استعمال نہیں ہوتا, لیکن آپ دیکھیں تو راکب جو ہوتا ہے لفظ سوار, راکب جو ہے وہ اردو میں استعمال ہوتا ہے, تو اس کا مطلب ہوتا ہے سوار, ایک پر ایک چڑھنے والے دانے, حبن دانے, और जो मुतराकिब जो एक दूसरे के ऊपर चढ़ा हुआ हो। तो ये जो रकबा तो लफ्ज होता है, ये बाब तफाउल है, तराकबा ये तराकिब तराकुबन। अच्छा, इसमें जो है मुशारकत, यानी इसमें दो चीजों में तामुल होता है, एक दाने का दूसरे दाने के साथ चढ़ा होना ऊपर, ये जो है इसीलिए ये बाब तफाउल से आया जिसमें मुशारकत, जिसमें बाहमी तामुल होता है। तो जो है ये एक दाना दूसरे के ऊपर जाने चढ़े, तो ये बात फरमाई है उसको। तो ये सवार राकिब को जो है सवार कहते हैं, तो सवार वो यहाँ पे मुतराकिब है लफ्ज जो है बाब तफाउल से दाने चढ़े हुए। मुतराकिब का फिर मतलब हुआ तह बतह चढ़े हुए, एक दूसरे के ऊपर चढ़े हुए। अनाज की बाली के दाने, यानी जो अनाज की वो बाली वहां मुतसिल होते हैं, जैसे एक दूसरे के साथ चढ़े हुए, जैसे मकई के दाने, आप गौर करें कि एक दाने के ऊपर दाना लगा है, बाजरे का जो सिट्टा होता है, या जो अनार के दाने होते हैं, देखे एक दूसरे के साथ जुड़े होते हैं। तो ये सारी जो मिसालें हैं इसकी, ये पैदा किया अल्लाह ने। वो मैंने नखल और नखल से, यानी खजूर से। अच्छा, अरबी में तो नखल जो है खजूर के लिए जो है कहते हैं, लेकिन उर्दू में जो नखल है वो खजूर के अलावा आम दरख्त के मानों में भी इस्तेमाल होते हैं। अच्छा, ये इसका सिंगुलर जो नखला होता है, और इसकी जो प्लूरल है वो नखल भी है और नखील भी है। मिन तल एहा, जो खजूर से, लेकिन खजूर में भी से फिर आगे वह मिन नखल और खजूर से मिन तल एहा, उसके तल से, तल जो है तल मतलब कोंपल। अच्छा, ये जो खोशा होता है, इसको उर्दू में इसको गाभा भी इसका जो है लिखा होता है। अच्छा, ये वो चीज है जिसमें अभी फूल आने से पहले जो एक गुलाफ नुमा जो वहां स्ट्रक्चर होता है उसको जो है ये तल तला कहा गया है। तो उसको खोशा भी कह सकते हैं, गाभा भी। अगर जो खोशा का इतलाक उस वक्त होता है जब भी उसमें दाने आ जाते हैं, लेकिन ये फूल आने से पहले वाला स्ट्रक्चर है। किनवान उन दानियतुन। अच्छा, ये सारे लफ्ज जो है, अब देखो किनवान उन, ये जो लफ्ज है पहला आया है किनवान, जो उर्दू में इस्तेमाल नहीं होता, झुके हुए गुच्छे। अच्छा, अब ये जो किनवान है ये प्लूरल है, इसका जो सिंगुलर है वाहिद किनवन, एक टहनी पर एक गुच्छा, और फिर किनवान बहुत सारे गुच्छे। अच्छा, फिर आगे लफ्ज दानिया, झुके हुए। अदानिये को जो करीब तरीन लफ्ज हम जो जानते हैं, देखें इसके इसके लफ्ज की हैत पे गौर करें, इसकी नजर इसको देखें कि ये दानिया, तो इसे करीब करीब कौन सा लफ्ज जहन में आता है, और वो है दुनिया का लफ्ज, दुनिया जो है, तो इसका जो उसी से निकला हुआ है जिससे दुनिया लफ्ज निकला हुआ। दना यदनु दनो वन, करीब होना, कमतर होना, घटिया होना, ये तीन माने इसके होते हैं। करीब होना, इसी से फिर दुनिया भी है, देखें करीब होती है, यानी आखिरत के, आखिरत बईद है और दुनिया करीब है, यानी है। और कमतर भी है, जो दुनिया कमतर है और आखिरत जो है वो बढ़कर है। तो इस दोनों मानों के अंदर जो है ये दुनिया, फिर इसी वजह से दुनिया से निकला हुआ लफ्ज है। और फिर अदना, अब इसी से निकला हुआ उर्दू का लफ्ज है, कमतर और हकीर के मानों के अंदर। और फिर दानिया है, अच्छा इसका मतलब देखे लिखा कि वो झुके हुए करीब। अच्छा, दानिया इसलिए कि कोई भी जो चीज करीब की, अगर कोई फल जो है किसी दरख्त का वो झुका हुआ है, लटक रहा है, और उस पे इंसान जो है वो पहुंच में है, तो वो फिर जो है वो दानिया है, वो करीब है। इसलिए कोई इंसान के करीब आ गया, झुक गया है, झुका हुआ है, और इस वजह से फिर उसके मानी में किया गया। इसके मानी झुके हुए नहीं होते अपने, इसके मानी होते करीब के, यानी वो फिर करीब का वो फल होता है जो जाहिर झुका हुआ हो। जो आप देखेंगे, अगर अगर जो जिन लोगों ने जो है वो संतरे के जो है वो दरख्त को, पौधे को देखा हो, तो देखें कि पहले ऊपर उठा होता है, जूं ही उस पर फल आता है तो वो सारे का सारा जो है वो नीचे झुक जाता है उसके वजन की वजह से। तो वो फल झुके हुए, इसको कुरान मजीद में दूसरी जगहों पे भी आया कि जन्नत, अहले जन्नत जो होंगे उनकी दस्तरस में होंगे ऐसे फलदार दरख्त कि बस हाथ बढ़ाया और उससे जो है वो उन्होंने फल तोड़ लिए। तो ये इस तरीके से जो है ये उनकी खुशियत बयान की गई है। वो जन्नात है, और जन्नात जो है जन्नत की जमा जो है बागात, मिन आनाबिन, अनब की जमा, ये हम उर्दू में भी इस्तेमाल करते हैं, अंगूर के बागात जो है। वह जैतून व रुमान, और जैतून और रुमान अनार को कहते हैं। मुश्तबेहन, अच्छा मुश्तबे जो इंसान वो चीज जिसे धोखा कहा जाए, यानी एक जैसी जो एक दूसरे के मुशाबा। अच्छा, ये बाब तफाउल है, باب وہی پھر آ گیا باب تفاعل، جن چیزوں کے اندر باہمی تعامل و مشارکت ہو. تو متشابہ وہ چیز، دو چیزوں کو کمپیئر کیا گیا ہے اور دوسری چیز ایک جیسی ہیں، تو وہ پھر تشابہ ہے ان کے اندر، وہ چیزیں مشتبہ ہیں انہوں میں جو ہے وہ جو ہے یہ باب تفاعل ہے. اور وغیرہ متشابہ، اور وہ غیر مشابہ بھی ہیں ایک دوسرے کے اور نہیں بھی ملتے جلتے، غیر کا مطلب نہیں بھی ہوتا ہے. تو اشتباہ یشتبہ اشتباہن، اشتباہ جو ہے وہ کسی کو ڈاؤٹ کو کہتے ہیں نا، کہ کوئی چیز جو ہے جو نہ ملتی جو ملتی جلتی ہو تو جس میں ڈاؤٹ ہو جائے تو وہ اشتباہ جو ہے اس سے ہو جاتا ہے. تو یہ باب البتہ باب افتعال ہے، لیکن باب تفاعل میں یہاں پہ اور باب افتعال میں تقریباً معنی جو ہے وہ ملتے جلتے یہاں پہ، یعنی ملتے جلتے ہونا، مشابہ ہونا. تو مشتبہن وغیرہ متشابہ مطلب وہ ایک دوسرے سے مشابہ بھی ہیں اور ایک دوسرے سے غیر مشابہ بھی. اب دیکھیں وہ فرمایا گیا کہ یہ جو بات کہی گئی ہے، یہ زیتون اور رمان، والزیتون والرمان مشتبہن وغیرہ متشابہ، یہ جو زیتون اور رومان ہوتے ہیں ان کا درخت جو ہوتا ہے ایک دوسرے کے مشابہ ہوتا ہے، ایک جیسا ہوتا ہے، لیکن اور غیر متشابہ اور نہیں بھی ملتے. کس لیے؟ کہ ان دونوں کے جو پھل ہیں وہ بالکل 180 ڈگری، ان کے نتائج، ان کے خواص بالکل الگ الگ، پھل درخت ایک جیسا ہے. تو یہ اللہ تعالیٰ یہاں پہ جو ہے وہ مسلم نے فرمایا ہے. ان ضرو، اب دیکھو تم، ان ضرو تم دیکھو، الا ثمری ہی اس کے پھل کی طرف، سمرے ہی اس کے پھل کی طرف، درخت کے پھل کی طرف. اذا اثمرا، جب وہ پھل دے، اثمرا جس میرو اثمارن پھل دینا، وجن اہی اور جب وہ اس کے پکنے کی طرف دیکھو، یعنی اس کے پھل دینے کی، جب وہ پھل دے اس کی طرف دیکھو اور جب وہ پک جائے اس کا پھل اس کی طرف دیکھو. یہ جنا، جو جنے ہو جن ان، یہ پھل کا پکنا، یہ قرآن میں ایک ہی دفعہ آیا ہے، اس جگہ پہ آیا ہے اور کہیں پہ استعمال نہیں ہوا، اور یہ اردو میں استعمال نہیں ہوتا، باقی تو سارے ابھی تک الفاظ اردو میں استعمال ہوتے ہیں. ان فی ذالکم، ان بے شک فی ذالکم، اس میں یقیناً، اس میں لآیات، یقینی طور پر کچھ نشانیاں ہیں. یہ لام لآیات میں لام مفتوح ہے پہلے، یہ لام توکید ہے، یہ لام انفیٹک لام ہے، یعنی یقینی طور پر کچھ نشانیاں ہیں. لِقَوْمِ يُؤْمِنُونَ، ان لوگوں کے لیے جو ایمان کا درجہ رکھتے ہیں. ساتھی اس کا ترجمہ پڑھیں.
اور وہی ہے جس نے آسمان سے پانی برسایا، پھر اس کے ذریعے سے ہر قسم کی نباتات اگائی، پھر اس سے ہرے بھرے ہرے ہرے کھیت اور درخت پیدا کیے، پھر ان سے تہ بتہ چڑے ہوئے دانے نکالے، اور کھجور کے شگوفوں سے پھلوں کے گچھے کے گچھے پیدا کیے جو بوجھ کے مارے جھکے پڑتے ہیں، اور انگور زیتون اور انار کے باغ لگائے جن کے پھل ایک دوسرے سے ملتے جلتے بھی ہیں، اور پھر ان کے پکنے کی کیفیت ذرا غور کی نظر سے دیکھو، ان چیزوں میں نشانیاں ہیں ان لوگوں کے لیے جو ایمان لاتے ہیں.
یہاں پہ ترجمے میں یہ مس ہو گیا ہے کہ ان کے جن کے پھل ایک دوسرے سے ملتے جلتے بھی ہیں اور نہیں بھی ملتے جلتے. تو یہ انشاءاللہ اس پہ اس کی وہ کی جائے گا، ٹھیک کیا جائے گا. اب یہاں پہ اللہ تعالیٰ کی رحمت، اس کی ربوبیت، اس کے رب ہونے، اس کی قدرت، اس کی حکمت، توحید اور آخرت پہ جو ہے واپس آنے، مواد کا جو عقیدہ ہے، اس کے آثار بتائے گئے، ان پہ دلائل دیے گئے. اب انسان کی تخلیق جو ہے، اس کی نمود، اس کا پرورش پانا، اور اللہ تعالیٰ اس کا جو ہے ٹھیک اس کو کرنا، اور اس کی اصلاح کے جو ہے جو کرنا ہوتا ہے، اس کا سارا ذکر کرنے کے بعد اللہ تعالیٰ کی عام ربوبیت جو ہے، جو پوری انسان کی تمام مخلوق کے لیے ہے، اس کا ذکر ہے، اور پھر ربوبیت خاصہ کا بھی ذکر ہے جو خاص طور پر اللہ تعالیٰ نے انسان کے لیے کی ہے، اور اس پر پھر معاد پر جو ہے وہ دن دوبارہ اٹھنے پر استدلال کیا گیا. یعنی پہلی بات فرمائی گئی ہے کہ اللہ تعالیٰ وہ ذات ہے جس نے آسمان سے پانی اتارا، جو زندگی کی نمو اور بقا کے سب سے بڑا ذریعہ ہے. اب دیکھیں پہلے آسمان کی بات کی گئی ہے کہ تمہارے اوپر آسمان ہے اور تمہارے نیچے زمین ہے. آسمان سے کیا کیا؟ اللہ تعالیٰ نے پانی اتارا تمہارے لیے، اور آسمان سے مراد پھر وہی جیسے میں نے کہا کہ بادل بھی ہیں، اور آسمانوں میں اوپر جو کچھ بھی ہے ہمارے اوپر کنوپی کی صورت کے اندر، وہ سارا ہمارے لیے آسمان ہے. تو اس میں سے پانی اتارا، اور یہ پانی، دیکھیں پانی کے بغیر زندگی جو ہے وہ نمو نہیں پا سکتی، پانی کے بغیر زندگی کی بقا جو ہے وہ مشکل ہے. تو اللہ تعالیٰ نے سب سے بڑی نعمت کا ذکر فرمایا ہے، پانی سے ہر چیز کی نباتات پیدا کی، ویجیٹیشن پیدا کی اللہ تعالیٰ نے، یعنی ہر وہ چیز جو انسان کے لیے اور پھر انسان کے کام آنے والے جو دوسرے جانور ہیں ان کے لیے ان کو زندہ رہنے کے لیے جس چیز کی ضرورت تھی ویجیٹیشن کی وہ پیدا کی ہے. اور وہ کس سے پیدا کیا؟ تمہارے اوپر آسمان ہے پانی اتارے, نیچے تمہاری زمین ہے, زمین سے اللہ تعالیٰ نے ہر چیز جو ہے نکالی ہے. دیکھیں کہ دونوں کا ذکر جو کی دیا, آسمان کا بھی اور زمین کا بھی پیدا کر دیا. اور پھر آپ دیکھیں کہ یہ دو تو بڑی سمپل سے جو ہے مظاہر ہیں, یہ جو دونوں مظاہر قدرت ہیں, یہ جو فینامیناز ہیں, یہ پانی کا اترنا, پانی کا آسمان سے برسنا اور زمین کا جو ہے ویجیٹیشن سے نکلنا, یہ دو سمپل جو ہے کوئی فینامینا نہیں ہے, بلکہ بہت سارے دیگر فیکٹرز ہیں جن کے بغیر یہ جو چیزیں ممکن نہیں ہیں. دیکھیں کہ اگر سمندر نہ ہوں اور سمندروں سے پانی بخارات کی صورت میں نہ اٹھے اور پھر ہوائیں نہ چلیں اور ہوائیں بادلوں کو لے کر دنیا دوسرے مقامات پر نہ لے جائیں جہاں پہ سمندر نہیں ہے, تو وہاں پہ بارش کا تصور نہیں ہو سکتا. تو دیکھیں اس طریقے سے پھر وہاں پہ زمین کی رودگی نہ ہو, جہاں جہاں پہ دنیا کے اندر جو ہے پانی, آپ دیکھیں جو صحرا ہیں جہاں پہ بالکل ہی جو ہے وہ پانی کئی سال کئی کئی سال 10-15-15-20-20 سال پانی کی بوند نہیں ٹپکتی, تو وہاں پہ کوئی زندگی کا جو ہے وجود نہیں ہے. تو یہ اس طرح کی چیزیں, یا پھر وہ سیارے اور وہ ہیں جہاں پہ یہ چیزیں نہیں ہیں تو وہاں بھی زندگی کو نہیں. تو یہ ساری چیزوں کو وجود میں لانے والا, وجود دینے والا, ان ساری چیزوں کو, ان تمام فیکٹرز کو بروئے کار لانے والا, یہ ساری چیزیں ہیں. ان کو جو ہے بالکل ترتیب کے اندر, اور ان کی ترتیب کے اندر ان کا جو ایکشن ہے, ان کی جو ایگزیکیوشن ہے, یہ ساری کی ساری جو ہے لانے والا اور ان سے نتائج پیدا کرنے والا, یہاں پہ فرمایا کہ یہ سب اللہ تعالیٰ ہے, یہ اللہ ہے جو یہ سب کچھ کرتا ہے. تو انسان کے لیے بہت زیادہ سامان ہے غور و فکر کا. یہ اللہ تعالیٰ کی نظام ربوبیت کا حصہ ہے کہ اسی سے پھر اس نے اللہ تعالیٰ کی یہ جو حیوانی زندگی ہے یا پھر انسانی زندگی ہے, یہ ساری کی ساری اللہ تعالیٰ کی اس نظام ربوبیت سے مستفید ہو رہی ہے. اور اگر یہ نہ ہو تو پھر جو ہے وہ شاید زندگی اس طریقے سے برقرار نہ رہ سکے. پھر دیکھو کہ ایک بیج ہے اور پھر اس کا انکھوا ہے, وہ جو بیج جب ڈال دیا ہے آپ نے اور پھر وہ بیج پھوٹ پڑا, آدھا بیج ہے اور ابھی ابھی کومپل نکل رہی ہے, یہ وہ انکھوا ہے. پھر اسے ایک پودا نکلا اور پھر اس پہ خوشے چڑھے اور اس پہ تہ بتہ دانے لگے, اور ایک دانہ پھر 700 دانوں کی صورت میں اللہ تعالیٰ جو ہے وہ انسان کو لوٹا دیتا ہے. یہ اس نے جو ہے دنیا کے قوانین فطرت کے طور فزیکل لاز بنا دی, یہ اس پہ برکت رکھ دی اللہ تعالیٰ نے. یہ اللہ تعالیٰ کی ربوبیت خاصہ ہے کہ اس نے اپنی خاص رحمت سے, دیکھو امیجن کریں کہ اگر ہم جو فصلیں کاشت کرتے ہیں اور ایک گندم ایک دانے کے بدلے ایک دانہ نکلتا تو کیسے دنیا کی ضروریات پوری ہوتی. اور یہ اللہ تعالیٰ کی رحمت کاملہ کا ظہور بھی ہے کہ ذرا سی محنت سے, بالکل آپ تھوڑی سی محنت کریں اور جو ہے یہ زمین غذا کے جو ہے خزانے کو دیتی. آپ امیجن کریں کہ وہ لوگ جو بارانی جو ہے وہ علاقوں کے اندر جو کاشت کرتے ہیں, وہ زمین کے اندر دانے پھینک دیتے ہیں اور پھر اللہ پہ توکل کر کے کوئی چیز کوئی اس کے جو ہے وہ پانی نہیں ہے اور سب کچھ اللہ تعالیٰ پہ توکل ہے, اور پھر دیکھیں کہ اسی سے بہت زیادہ جو ہے وہ سینکڑوں من گندم جو ہے وہ اور ہزاروں من گندم جو ہے اس طریقے سے جو ہے وہ انسان حاصل کر لیتا ہے. یہ چند گٹھلی انسان جو ہے زمین میں ڈالتا ہے اور پھر اس سے کس طریقے سے پھر جو ایک پورا جو ہے وہ باغ و بہار جو ہے درخت پورا باغ تیار ہو جاتا ہے. یہ اللہ تعالیٰ کی خاص رحمت ہے کہ اس نے ان چیزوں کے اندر جو ہے وہ بہت زیادہ بڑھوتری اور نمو, اور جس کو دوسرے قرآن پاک میں دوسرے مقام پہ برکت کہا گیا ہے کہا گیا یہ رکھ دیا ہے. اور کھجور کے درخت کو دیکھیں کہ بیچ سے ایک تناور درخت بنا, اس کے اندر پھر یہ خوشے اور گابے پیدا ہوئے, اس سے پھر لٹکتے بوجھل خوشوں کا وجود میں آنا, اللہ تعالیٰ کی قدرت حکمت اور اس کی رحمت اور ربوبیت کا اگر اس کو دیکھ کے انسان کے اندر پیدا نہیں ہوتی تو یقینی طور پر انسان کی سوچ کے اندر کوئی بہت بڑا خلا ہے. کیسے اس درخت کو بننے سے لے کر, یعنی جب وہ زمین کے اندر ایک گٹھلی گئی اور وہاں سے ایک پورا درخت بنا اور پھر اس کے پھلنے پھولنے اور جو اس پہ جو پھل لگا ہے وہ اور پھل کے پکنے تک تمام عناصر کائنات نے اس کی دیکھ بھال کی ہے. کس طریقے سے وہ پولینیشن ہو رہی ہے اور جو ہے وہ مختلف قسم کے حشرات آ رہے ہیں ان کے اوپر, پھلوں کے اوپر, پھولوں کے اوپر, اور کس طریقے سے مختلف قسم کے پرندے جو ہے آ رہے ہیں ان پہ, اور یہ کراس پولینیشن سے جو ہے اس کی اس حصہ لے رہے ہیں, اس کی اس تمام جو فصل پیدا ہو رہی ہے اس کے اندر اپنا حصہ ادا کر رہے ہیں. اور پھر کہیں تب جا کر جو ہے کھجور کا ایک خوشہ تیار ہوا. آپ دیکھیں کہ یہ عمل کتنے بڑے پیمانے کے اوپر ہر وقت جو ہے روئے زمین کے اوپر ہو رہا ہے. एक एक मुल्क की खजूर की पैदावार देखे तो लाखों टन के अंदर जो है मौजूद, या मौजूद तमाम की तमाम देख ले, तो ये देखें कि ये बंदोबस्त किस तरीके से अल्लाह ताला ने ये बंदोबस्त कर रखा है इसका। अल्लाह ताला इन सब नेमतों और फसलों और फलों और अजनास के पैदा होने और इनके फलने से लेकर उनके पकने के मराहल तक अल्लाह ताला की जो है एक एक चीज के अंदर अल्लाह ताला की कुदरत है और हिकमत, रबूबियत, उसकी सनाई, उसकी कारीगरी, उसकी बारीक बीनी, अल्लाह ताला का फैज और उसके जमाल की इतनी निशानी और इतनी शाहतें हैं कि इंसान देख कर दंग रह जाता है। अब होना तो ये चाहिए था कि इंसान जो है अल्लाह ताला की निशानियों पर, कुदरतों को देखकर उसके वजूद को तस्लीम करता और उसका शुक्र बजा लाता और उसका एक एक लम्हा और एक एक उसका इस जिस्म का एक एक उज्व और एक एक सेल जो है उसके जो एहसास अबूदियत से और एहसास शुक्र से मामूर होता। लेकिन ये अफसोस का मकाम है कि इंसान ने अल्लाह ताला की कदर नहीं की। वमा कदर अल्लाह का कदर, जो अल्लाह ताला ने इरशाद फरमाया पहले से कि इंसान की, और वो भी इन्हीं मानों के, इसी सूरत के अंदर दो जो है हमारे जो पहले के जो असबाक थे उनके अंदर ये मौजूद था कि इंसान, अल्लाह ताला ने इंसान की कदर की नहीं ऐसे जैसे करनी चाहिए थी, और फिर उल्टा उसके जो है अल्लाह ताला शरीक बना दिए। अब लोग पैगंबर से निशानी और मौजजा तलब करते हैं, हालांकि अगर वो खुली आंखों से देखें तो पूरी कायनात जो है इन मौजजों से और निशानियों से लबरेज है। हर तरफ जो है हजारों शाकार जो है वो फैले हुए हैं, लेकिन इन नेमतों से हिदायत हो ही पाएगी। अल्लाह ताला ने इरशाद फरमाया जो ईमान लाने का इरादा करे, ये खाली इन चीजों को पढ़ लेना काफी नहीं है, इन चीजों को जो है देख लेना काफी नहीं है। बहुत सारे लोग दुनिया के अंदर जो है वो तहकीक करते हैं लेकिन फिर उनको हिदायत नसीब नहीं होती, इसलिए कि उन्होंने इस हक को कबूल करने का कोई इरादा नहीं किया। इस हक को पहचान लेने के बाद भी इसको हक को के ऊपर लबैक कहने का उनके अंदर जारा नहीं है, इसकी तरफ वो नहीं आए, तो फिर उनको जो है ये हिदायत नसीब नहीं होती। अब ये देखें कि इंसान की कितनी बदकिस्मती है। एक तरफ तो वो ज़हानत के मुजाहरे का इतना शौकीन है कि तबाहशुदा बस्तियों के खंडरात से फिर अपनी तहजीब और सकाफत तलाश करता फिरता है, और कहीं से उसे एक टूटा हुआ मर्तबान भी मिल जाए और उसके ऊपर आड़ी तिरछी लकीरें जो है वो नजर आ जाए, तो फिर वो उस अहद के आर्ट और कल्चर और तहजीब और उस दौर के मजहब और सियासत और हर चीज उसकी जो है फलसफा और तारीख जो है मुरतब करके जो है दिखा देगा। लेकिन अल्लाह ताला की एक एक नेमत जो इस कायनात के अंदर फैली हुई है, जिस तरह अल्लाह ताला की हिकमत और उसकी कुदरत जो है उससे नुमाया होती है, उसे देखने और उसे समझने की तौफीक नहीं होती। कितना अजीब बात है ये। फिर ये अजीब, ये जो मॉडर्न साइंस है इसका अंधापन तो और भी जो है वो बहुत अजीब व गरीब है कि उसको हिकमत तो नजर आती है हर चीज के अंदर लेकिन हकीम नजर नहीं आता, रुबूबियत तो उसको नजर आती है लेकिन उसको रब का कहीं सुराग नहीं मिलता। कायनात के बारे में तो कहता है कि ये कायनात इंटेलिजेंट डिजाइन पे मुश्तमिल है, हालांकि आप देखें कि स्टीवन हॉकिंग जैसा बड़ा साइंसदान ये कहता है कि ये इंटेलिजेंट डिजाइन है लेकिन उस डिजाइन के खालिक उसे कहीं नजर नहीं आता। कितनी अजीब बात है कि इंसान जब हक को पहचानने के बारे में हक को ना पहचानना चाहे तो फिर इंसान इस तरह की जो है वो जो आप कह सकते हैं कि गैर मंतकी इलॉजिक और नॉनसेंस जो है इस तरह की इंसान जो है वो आर्गुमेंट जो वो देता है। मैं वजह आलू और उन्हें बनाए लिल्लाह अल्लाह के लिए शुरका साजी शरीक अल जिन्न वखला का हूं, जिन्हों को और हालांकि वखला का हूं, हालांकि ये वाव हालिया है और हाल ये है कि खला का हूं अल्लाह ने उनको पैदा किया है, वह खरकू लहू और उन्होंने घड़े उसके लिए, उन्होंने घड़े लहू उसके लिए, उसके लिए मिसिंग है। अच्छा ये खरा का जो लफ्ज है ये भी उर्दू में इस्तेमाल होता है, खरा का यखरों को खरकन तराशना घड़ना फाड़ना। अच्छा इसके लिए कहां लग रहे थे, खर के आदत, ये जो मुजजा होता है ये आदत को फाड़ कर किसी चीज का जहूर पजीर होना, आदत को फाड़ कर जो चीज यानी नॉर्मल फिनोमेन जैसे नॉर्मली हम देखते हैं उसके अपोजिट कोई चीज हो जाए, जैसे पानी जो है नशेब की तरफ बहता है और अगर उल्टी समझ बहने लगे तो ये खार की आदत है। तो ये खर के आदत, ये खर के आदत जो है लफ्ज उर्दू में इस्तेमाल होता है मौजे को बयान करने के लिए, इस तरह और भी जगहों में। उन्होंने घड़े उसके लिए अल्लाह के लिए, बनीना व बनातिन, बनीना बेटे और बनात बेटियां, जो बनीन इब्न की जमा है और बनात जो है बिंत की जमा है। बगैर इल्म, बगैर इल्म, बगैर इल्म के बगैर, सुबहानहू व तआला, पाक है वो जिन پاکیزگی ہے اس کی، اور وہ تعالی اور وہ بہت بلند ہے. اما یصفون اس چیز سے جس کو یہ لوگ بتاتے ہیں، جو لوگ یہ کہتے ہیں، یہ یصفون جو ہے وصفا، یہ وصف جو اردو کا لفظ ہے، وصفا یصف وصفن، اچھی یا بری رائے کو بیان کرنا. یہ اس کا ترجمہ پڑھ رہے ہیں.
اس پر بھی لوگوں نے جنوں کو اللہ کا شریک ٹھہرا دیا حالانکہ وہ ان کا خالق ہے، اور بے جانے بوجھے اس کے لیے بیٹے اور بیٹیاں تصنیف کر دی حالانکہ وہ پاک اور بالا تر ہے ان باتوں سے جو یہ لوگ کہتے ہیں.
اب اگلی بات جو ہے یہاں پہ شروع، وہ یہ آرگیومنٹ جاری ہے یہاں پہ توحید کے، بدی اس سماوات والا. اب وہ لفظ آ گیا ہے بدا سے، بدا سے بدی فائل ہے، یعنی اللہ بدی اس سماوات والا، وہ زمین و آسمان کا ایجاد کرنے والا ہے. بدی اسی وجہ سے ہے کہ کوئی پہلے نقشہ نہیں تھا، مٹیریل نہیں تھا، بغیر نقشے کے اور بغیر جو ہے اس کے اللہ تعالیٰ نے ان کو جو زمین پیدا کیا ہے. انا کہاں سے، یہ انا جو ہے یہ انٹروگیٹو ہے، یہ حرف جو استفہام ہے، کہاں سے. یکون لہو ہوگا اس کا، ولدن بیٹا، کہاں ولد یعنی اولاد ہے اصل میں، کہاں سے ہوگا ان کا بیٹا، کیوں کر ہوگا ان کا بیٹا یا اولاد. ولم تکن لہو، ولم اور نہیں ہے، تکن لہو اس کا نہیں ہے اس کے لیے صاحبہ، بیوی، کوئی ساتھی، اس کی کوئی ساتھی نہیں، کوئی بیوی نہیں ہے. صاحبہ جو ہے یہ بیوی کے معنوں میں نہیں آتا، صاحب جو ہے کمپینین، یا بیوی جو ہے صاحبہ کمپینین کے معنوں میں آتا ہے، تو صفاتی معنوں میں پھر بیوی کے لیے جو. اچھا یہ بھی ہے، یہ بھی وہ الفاظ ہیں جن میں قرآن کے لیے، قرآن میں بیوی کے لیے بھی 6 الفاظ استعمال ہوئے ہیں، اور یہ ابھی ان کو ہم اس کے بعد، اس آیت کے بعد کو ہم دیکھتے ہیں. اس کی کوئی بیوی ہی نہیں ہے. وہ خالق کل شئ، اور اس نے ہر چیز کو پیدا کیا ہے. وہ ہوا اور وہی ہے، بکل شئ علیم، ہر چیز کو خوب جاننے والا. ذالکم اللہ، ذالکم اللہ یہ ہے رب تمہارا، ربکم یہ ہے اللہ تمہارا رب، ذالکم اللہ یہ ہے اللہ ربکم تمہارا رب. لا الہ الا نہیں ہے کوئی الہ اس کے سوا. ہو خالقن وہی پیدا کرنے والا. بہترین انداز میں آپ دیکھیں کہ اللہ تعالیٰ کی جو توحید زبردست انداز میں بیان کی گئی ہے، کل شئین وہی ہر چیز کا پیدا کرنے والا ہے. فعبدو تو پھر تم بندگی کرو اسی کی. وہ ہوا اللہ اور ہر چیز کے اوپر، کل شئین وکیل، ہر چیز کے اوپر کارساز ہے، وکیل ہے ہر چیز کا. لا تدرک الابصار، لا تدرک، لا نہیں، تدرک ادراک، ہو اس کا نہیں ادراک کرتی اس کا، الابصار آنکھیں، اس کا ادراک نہیں کرتی آنکھیں. یہ ادرک یدرک ادراکن جو ہے یہ باب افعال ہے، یہ فورتھ فارم آف دا ورب ہے، اس کا مطلب ہوتا ہے سمجھنا، ادراک کرنا ہے. اور اصل معنی اس کے جو لفظ کے لغت کے حساب سے وہ ہے گہرائی میں جا کر، اتر کر کسی چیز کو پار. آپ کو پتا ہے نا کہ درک اور درج دو لفظ ہوتے ہیں. درج ہوتا ہے کسی سیڑھی کے اوپر چڑھنا، درجے اوپر اوپر چڑھنا، اور درک ہوتا ہے انہی جو درجے ان کو نیچے جا کے اترنا، وہ درک کہلاتا ہے. تو ادراک ہوا کہ نیچے گہرائی میں جا کر کسی چیز کو سمجھ لینا، پا لینا، یہ ادراک ہے. اور پھر اس کے معنوں میں پھر دیکھنا بھی ہے، احاطہ کرنا بھی ہے، ان تمام معنی کا، تمام چیزوں کو سمجھ کر، پا لینا، ادراک کر لینا، یہ احاطہ معنوں میں بھی آتا ہے. نہیں احاطہ کرتی اس کی وہ کو آنکھیں، وہ وجودرے کو لبسار، لیکن وہ پا لیتا ہے، وہ احاطہ کر لیتا ہے آنکھوں کو، وہ جانتا ہے ہاتھوں کو. اور وہ ساتھ کیوں وجہ بتائی، وہ اللطیف الخبیر، وہ باریک بین ہے، الخبیر ہے وہ خبر بھی ہے، وہ باریک بین بھی ہے، وہ اتنا لطیف ہے کہ اس کو آنکھیں نہیں پا سکتی، اور وہ ساتھ ساتھ ہر چیز کو اس کو خبر دی ہے. اب یہ وہ لفظ ہے جو ہے وہ جو ہے وہ بیوی کے لیے. اب یہ بات پہلی بات جو جان لیں کہ بیوی کے لیے کوئی مخصوص لفظ نہیں ہے قرآن میں. جتنے بھی لفظ استعمال ہوئے وہ مجازی معنوں میں استعمال ہوئے ہیں. اچھا پہلے لفظ زوج کے استعمال ہوا ہے، یہ جوڑے کے معنوں میں آتا ہے، یعنی ایک جوڑا جو ہے وہ جوڑے میں سے ہر ایک دوسرے کا زوج ہے، جسے اردو میں آج کل ہم سپاؤس کہتے ہیں. یہ کلنا یا آدم اسکن انت و زوجک الجنہ، یہ جو ہے وہ اس معنوں میں، دونوں معنوں میں آیا ہے. اور اللتی تجادل فی زوجہا، دونوں معنوں میں، زوج سپاؤسز کے معنوں میں آیا ہے. امرات آیا ہے، کوئی عام عورت، اینی وومن. پھر یہ بیوی کے معنوں میں بھی جو ہے مستعمل ہوتا ہے. پھر نساء ہے, یہ امرات کی جمع ہے, عام عورتیں, دی ویمن, دی جو ڈبلیو ایم ای این ویمن, کہ یہ اس کے, پھر یہ بیویوں کے لیے بھی لفظ استعمال ہوا ہے قرآن میں, یا نساء النبی لستن کا احد من النساء, تم اے نبی کی بیویوں تم عام عورتوں کی طرح نہیں ہو. صاحبہ کا معنی اسی طرح, صاحب کے معنی ہوتے ساتھ دوست اور کمپینین کے, اور اس کی مونس پھر صاحبہ ہے جو بیوی کے معنوں میں استعمال ہوا ہے. وہ امی ہی و ابی ہی و صاحبت ہی و بنی, یہ سورہ بس میں آیا ہے. اور ایک لفظ آیا ہے حلائل, یہ دو ایک دو جگہ بھی آیا ہے کہ یہ حلیلہ کی جمع ہے. حلیلہ جو ہے حلال, وہ عورت جو حلال ہو انسان, تو مرد کے لیے بیوی حلیلہ ہے اور عورت کے لیے مرد حلیل ہے. وہ حلائل ابناءکم الذین من اصلابکم, تمہارے لیے تمہاری سلوی بیٹوں کی بیویاں بھی تمہارے اوپر حرام ہیں, یہ جو حرام رشتے گنوائے گئے سورہ نساء کے اندر. اور ایک لفظ اہل آیا ہے, ہم نسب لوگ جو ایک ہی مسکن کے اندر رہتے ہوں, گھر والے. اس لفظ کا استعمال گھر والوں پر, قریبی رشتہ داروں پر, اور کبھی کبھار بیوی پر بھی ہوتا ہے. جیسے قالت ما جزاء من اراد بأهلك سوء, جو عزیز مصر کی بیوی نے کہا کہ تمہاری بیوی کے ساتھ جو برائی کا ارادہ کرے اس کی سزا کیا ہو, وہاں پہ اہل کا لفظ بیوی کے معنوں میں آیا. تو اس طریقے سے یہ چھ الفاظ آئے ہیں. اور ایک جو ہے سوشل میڈیا کے اوپر ایک جو ہے وہ گردش کرتی پھرتی ہے اس حوالے سے, ایک جو ہے کہ دیکھیں کہ کیا اعجاز ہے قرآن کا کہ یہ اس طریقے سے یہ لفظ آئے ہیں. تو وہ جو ہے وہ کافی بڑی مس لیڈنگ ہے, وہ صحیح نہیں ہے. اس کی کئی جگہ پہ میں نے جو ہے اس کے لیے تصحیح بھی کی ہے, لیکن ظاہر ہے وہ غلط چیزیں اتنی دیر آتی ہیں کہ وہ پورے سوشل میڈیا پہ 20 مرتبہ پھیر کے میرے پاس آئی ہے. لیکن ظاہر ہے یہ بالکل صحیح جو ہے قرآن کے جو زوج کے جو الفاظ ہیں, بیوی کے لیے جو الفاظ ہیں قرآن میں, 6 الفاظ یہ والے استعمال ہوئی ہے. اس کا ترجمہ پڑھ دیں سر.
وہ تو آسمانوں اور زمین کا موجد ہے, اس کا کوئی بیٹا کیسے ہو سکتا ہے جبکہ کوئی اس کی شریک زندگی ہی نہیں ہے. اس نے ہر چیز کو پیدا کیا ہے اور وہ ہر چیز کا علم رکھتا ہے. یہ ہے اللہ تمہارا رب, کوئی خدا اس کے سوا نہیں ہے, ہر چیز کا خالق, لہذا تم اسی کی بندگی کرو, اور وہ ہر چیز کا کفیل ہے. نگاہیں اس کو نہیں پا سکتی اور وہ نگاہوں کو پا لیتا ہے, وہ نہایت باریک بین اور باخبر ہے.
اب یہ اللہ تعالیٰ کی توحید کے بارے میں اس کا بیان ہے, اور شرک کی نفی کی گئی ہے. پچھلے رکوع میں اللہ تعالیٰ کی وحدانیت پر آفاق اور انفس سے دلائل تھے, اور یہاں پہ جو اللہ تعالیٰ کے وعدہ اللہ شریک ہونے کے دلائل دیے گئے اس کی ربوبیت سے اور اس کی عبودیت کے ذکر سے. اب اس کے جو آپ یہ جان لیں کہ یہ جو مشرکین مکہ تھے, اب ان کی ایک بڑی کوتا فکری تھی اور ان کی جو ہے ادھا پن تھا کہ وہ اتنے واضح اور مضبوط دلائل بھی سن کر جو ہے انہوں نے اللہ تعالیٰ کی مخلوقات میں سے غیر مخری مخلوق جو ہے, یعنی نظر نہ آنے والے جو ہے وہ جن اور فرشتے, اور ان کو جو ہے ان کو اللہ تعالیٰ کا شریک بنا ڈالا, اور ان کو اللہ تعالیٰ کے بیٹے اور بیٹیاں بنا دیا, اور پھر ان سے جو ہے وہ دعائیں مانگتے تھے. تو یہاں پہ ان کی جو ہے اس کا وہ کیا گیا, اس کو شوٹ کیا گیا, یعنی عبادت کا اللہ تعالیٰ زمین اور آسمان اور تمام کائنات کو عدم سے وجود میں لانے والا ہے. تو یہ توحید کا بیان ہے کہ وہی تو ہے, اللہ تعالیٰ کے علاوہ کسی نے اس کو پیدا نہیں کیا ہے, اور اس کائنات کی ہر چیز اس کی مخلوق ہے. تو پھر اس کی مخلوق جو ہے وہ اس کے بیٹے اور بیٹیاں کیسے ہو گئے, وہ خدا کے خدائی میں کس طرح اس کے جو ہے وہ شریک ہو گئے ہیں. جب یہ مشرکین خود مانتے تھے کہ اللہ تعالیٰ کی کوئی بیوی نہیں ہے, تو پھر اولاد کیسی ہے؟ بیوی اولاد تو ہمیشہ جو ہے وہ زوجیت سے جو ہے وہ چلتی ہے, تو کہ جب زوج ہی نہیں ہے, جب زوجہ ہی نہیں ہے, تو پھر کیسے جو ہے وہ اس کی اولاد ہو گئی ہے؟ فرشتے ہوں یا جنات یا انسان, سب اللہ تعالیٰ کی مخلوق ہیں, اور مخلوق ہی کے درجے میں ان کو رکھو, اور ان میں سے کسی کو ان کی بیٹے اور بیٹیاں جو ہے قرار نہ دو. یہ اللہ تعالیٰ کے ساتھ شرک ہے, اور الوہیت فقط اس پروردگار کے لیے ہے, خالق خاص ہے جو اس پوری کائنات کا خالق ہے. یہ پروردگار اور کائنات, اللہ تعالیٰ جو ہے وہ خالق ہے کائنات کے سامنے. انسانوں کے لیے اہم ترین فریضہ یہ ہے کہ وہ اسی کی محض عبادت کریں, اس کو خالق مان کر, اور اس کو مالک مان کر, اور اس کو پروردگار مان کر اور معبود مان کر. اور جو بات بتائی گئی ہے کہ اس ان آیات کے اندر کہ نگاہیں اللہ تعالیٰ کی احاطہ نہیں کر سکتی ہیں, اللہ تعالیٰ اس قدر باریک بین اور لطیف ہے کہ انسانی نگاہوں میں وہ قوت ہی نہیں ہے جو ذات کا ادراک کر سکیں اور اس کے جمال اور جلال کو جو ہے تحمل کر سکیں. اچھا, یہ اس کی ایک وجہ ہے کہ تاریخ میں یہ شرک و بت پرستی کے محرکات میں سے اہم محرک رہا ہے, کہ انسانوں نے خدا کو کسی پیکر محسوس میں دیکھنا چاہا ہے, کہ کوئی اس کی جو ہے वो तजसीम हो, कोई उसकी जो है वो इनकॉर्नेशन हो उसकी, कोई वो किसी देवता की शक्ल में हो और नजर आए। तो इसीलिए आप देखिए कि उसी की बुनियाद पे ये जो रोमन मिथोलॉजी और ग्रीक मिथोलॉजी और हिंदू मिथोलॉजी और इजिप्शियन और अफ्रीकन, चीनी और जापानी, ये जो मिथोलॉजीज हैं, ये सारी सब की सब इसके अंदर जो है उनके देवताओं की देवदियां, मुजस्मे और जो है उनके बुत बुत हैं उनके। और इस तरीके से इसलिए कि तमाम ये जो अस्तोरियात हैं, मिथोलॉजीज हैं, उनमें उन्होंने अपने जो है खुदाओं के और अपने देवताओं के जो है बुत बना रखे हैं। इसी चीज ने इंसान और खुदा के दरमियान वास्तों और वसीलों को जन्म दिया। जब खुदा की आंखों से नजर नहीं आया तो फिर नासमझ लोगों ने ये उनको उसका बुत बनाकर उसको परस्ती शुरू कर दी, और फिर कहते हैं कि ये खुदा की जात या उसके सफात का मजर और उसका अवतार है। अब ये रिसेंट टाइम्स के अंदर जो है ये वो चीज है जिसे हिंदुओं ने जो है वो कहा कि हम देखें ये जो बुत है इनकी परस्तिश नहीं करते हम, तो बुत को सामने रखकर वो जो हमारा भगवान है, जो खुदा है, जो क्रिएटर है, हम तो उसका जो है वो ध्यान और उसकी तरफ जो है तवज्जो और उसकी तरफ जो है अपनी कंसंट्रेशन जो है वो करते हैं और उसकी इबादत करते हैं। तो ये बड़ा एक ट्रिकी जो है ये वो चीज है। और इसी तरह कुछ मुसलमानों ने भी तसव्वुर शेख को जो है कहा है कि तसव्वुर शेख की से हम अल्लाह ताला की जात को जो है तक जो है कंसंट्रेट करके उस तक पहुंचते हैं। तो ये वो चीज है जो बिल्कुल जहाँ पे कुरान ने इसकी गलतफहमी को रफा फरमाई है कि अल्लाह ताला देखने की और छूने की चीज नहीं है, वो बड़ा बारीक बीन है, वो हर चीज को पा लेता है और कोई चीज जो है उसको नहीं पा सकती, वो हर लम्हा जो है बाखबर है। अगर तुम उसके तालिब बनो तो वो तुम्हें पा लेगा जहां भी तुम होगे। अब आखिरी जो आयत है जो फरमाया कद जाकुम, यकीन आ चुके हैं तुम्हारे पास बसायर, बसायर आ चुके हैं, दलीलें आ चुकी हैं। और बसायर वो रोशन और खुली दलीलें हैं जिनको समझना कुछ भी मुश्किल ना हो, यानी वो सूझबूझ पैदा करने वाले आर्ग्यूमेंट्स और दलायल और बराहीन और सबूत जो है आ गए हैं। और इससे मुराद जो है मुफस्सिरों ने लिया कि कुरान मजीद है और उसकी आयात है जो इंसान की आंखों से पर्दे हटा देने के लिए काफी है। मेरे रब्बे को अपने सवारे रब की तरफ से फमन अबसरा, तो जो भी बीना हुआ, जिसने भी इसको पढ़ा, जिसने इसको इसको बरता, फले नफ से ही, तो वो उसने अपनी बसीरत के लिए, उसकी अपने लिए, उसने अपने लिए ये सब किया, उसने बीना हुआ। वमन अमिया, और जो अंधा हुआ, फालैहा, तो उसका अंधापन उस पर है। वमा आना, और मैं नहीं हूं, अलैकुम, तुम पर बहाफीज, मैं तुम पर कोई निगरानी करने वाला नहीं हूं। ये अल्लाह फरमाया फकजाले का। और इसी तरह नुसर्रिफुल आयात, हम आयात को फेर फेर कर बदल बदल कर बयान करते हैं। वलियकूलू, ताकि वो कहें, यानी नतीजतन, ये लफ्ज़ आपका आकबत है जो नतीजे के मानो, यानी इसके नतीजे में फिर वो कहें, दरस्ता, तूने सबक पढ़कर सुना दी। ये दरस्ता जो होता है, जैसे सबक पढ़ना और सबक पढ़ के सुनाना, ये दोनों मानों में इस्तेमाल होता है। तो दरस्ता, तूने सबक पढ़कर सुना दिया, यानी इस तरीके से नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने उन पर ये तिलावत का और समझाने का और ये सारा हक अदा कर दिया। वाले नुबय्यिनन्नहु, वाले ताके बज्जना युबज्जिनो तबजीनन, वाजे करना, ताकि वाजे कर दे हम दे हूँ उसको, लिकौमी यालमू, ऐसे लोगों पर जो इल्म रखते हैं। इसका तर्जमा पढ़ दे।
देखो तुम्हारे पास तुम्हारे रब की तरफ से बसीरत की निशानी की रोशनियां आ गई हैं। अब जो बिनाई से काम लेगा अपना ही भला करेगा, और जो अंधा बनेगा खुद अपना नुकसान उठाएगा। मैं तुम पर कोई पासबान नहीं हूँ। इस तरह हम अपनी आयात को बार बार मुख्तलिफ तरीकों से बयान करते हैं, और इसलिए करते हैं कि ये लोग कहें तुम किसी से पढ़ के आए हो, और जो लोग इल्म रखते हैं इन पर हम हकीकत को रोशन करते हैं।
अच्छा, ये हमने दूसरा तर्जमा इसलिए अख्तियार किया है कि ये एक तर्जमा इसका ये भी किया गया है, एक तो ये किया गया है कि जो है वो वकजाले के नुसरफुल आयात वाले यकूलु दरस्ता, एक इसका तर्जमा ये किया गया है कि ताकि वो कहें कि तूने हमें पढ़ के सुना दिया, और एक तर्जमा इसका ये भी किया गया है, दोनों तर्जमों को हमने कवर किया कि ये लोग कहें कि तुम ये जो बार बार आयात को जो है हम पढ़ के सुनाते हैं इसलिए करते हैं कि ये लोग कहें तुम किसी से पढ़ कर आए हो। तो ये जो है ये मतलब ये जो इतराज करने वाले हैं वो तो कहें कि तुम किसी से ये सारी बातें पढ़ के आए और हमें पढ़ के सुनाते हो। तो ये दोनों तर्जमों का इम्कान मौजूद है, और इसलिए हमने दोनों तर्जमे एक लफ्जी में और किया है और सलीस में और किया है। तो जिन्हें दोनों तर्जमे पॉसिबल है, ये दोनों तर्जमे मुमकिन होंगे, मुमकिन है, और ये दोनों तर्जमे जो है मुतरजमी ने किए हैं, इसलिए दोनों लिख दिए, ताकि अगर कोई एक तर्जमा आप सामने देखे तो उसे फिर जो है वो ये ना समझे कि ये तर्जमा सही नहीं है। तो क्यों ये आज का सबक जहाँ पे जो खत्म होता है, अल्लाह ताला से दुआ है कि अल्लाह ताला हमें ये अल्लाह ताला ने जो इस कायनात के अंदर अपनी कुदरत की, अपनी उलूहियत की, अपनी रबूबियत की जो निशानियां रखी हैं, अल्लाह ताला उन्हें हमें देखने वाली आंख अता फरमाए, और अल्लाह ताला उन पे समझने वाला और गौर करने वाला कल्ब और ज़हन अता फरमाए, और अल्लाह ताला इन तमाम चीज़ों और इस कुरान के मफाहीम को हमारे जहनों में सब फरमाए और उस पर अमल करने की तौफीक अता फरमाए। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। जज़ाकुम अल्लाह।